नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल वैशाख महिनाको 31 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष द्वितीया तिथि, तदनुसार मे 14 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार अन्नपूर्णबाट लिँदैछौ। वर्खाका विपद देखिन थालिसके, पूर्व तयारीमा छैन मेल शीर्षकमा अन्नपूर्णको मुख्य खबर प्रकाशित छ। वैशाख अन्तिममा पानी पर्दा बीपी राजमार्ग भाँचिएको छ। पूर्व पश्चिम राजमार्गका ठाउँ ठाउँमा पहिरो जाने, पुल भाँचिने र सड़कमै खोला पस्ने समस्या देखिन थालेका छन्। यति बेला सरकारी निकाय विपदको पूर्व तयारीमा जुट्नुपर्ने हो, तर उनीहरू बीच टसलका कारण पूर्व तयारीको काम ठप्प प्राय छ। अझ गृह मन्त्रालय र माथतको विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरण बीच त समन्वयको निकै अभाव देखिएको छ। सरकारी निकाय बीचको यस्तो अवस्थाले बर्खामा हुने विपदको उद्धार र राहतको अवस्था के होला, सर्वसाधारण चिन्तामा रहेका छन्। वर्खा शुरू नहुँदै यसपटक ठाउँ ठाउँमा पानी परिरहेको छ। बीपी राजमार्गका विभिन्न ठाउँ भाँसिएका छन्। पहिरो जान शुरू भइसकेको छ। पूर्व पश्चिम राजमार्गको अवस्था पनि उस्तै छ। वर्खा नलाग्दै प्राकृतिक विपदका घटना बढ़न थालेका छन्। त्यसै कारण वर्खामा के पो हुने होला भन्ने त्रास सर्वसाधारणमा रहेको छ, किनभने विपद व्यवस्थापनमा सरकारी संयन्त्र चुस्त छैनन्। सरकारी निकाय बीच समन्वय नहुँदा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको विगतको तितो यथार्थ छ। 2079 कार्तिक 22 गते राति 2 बजे डोटी केन्द्रबिन्दु भएर 6.6 म्याग्निच्यूडको भूकम्प गयो। यस्तै 2080 साल कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको 5.7 म्याग्निच्यूडको भूकम्पमा परि 157 जनाले ज्यान गुमाए। 2080 असोजमा पनि बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। लाग्न सक्छ ती प्रकोपमा ध्वस्त भएका सबै संरचना बनिसके होलान्, पीड़ितले क्षतिपूर्ति पाइसके होलान्। तर भूकम्पबाट मात्रै होइन, त्योभन्दा अघि प्राकृतिक प्रकोपका कारण ध्वस्त भएका संरचना पनि बनेका छैनन्। कतिपय पीड़ित परिवार त अस्थायी संरचना बनाउनकै लागि अझै पनि प्राधिकरण कार्यालय धाउँदै गरेका छन्। गृह मन्त्रालयको चोटा चोटा पछ्याइरहेका छन्। वैशाख 21 गते विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 31 बैठक बस्यो। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न बैठकले अघिल्लो वर्ष आएका मनसून जन्य विपदमा नोक्सान भएका संरचना निर्माण गर्ने निर्णय गरेको थियो। असोजको अविरल वर्षाका कारण गएको बाढ़ी पहिरोमा परेका नागरिकको पुनर्स्थापना गर्ने, क्षति आकलन गर्न बाँकी घरधुरीको तत्कालै काम गर्ने तथा 2080 कार्तिकमा पश्चिम नेपालमा गएको भूकम्पमा भएका भत्केका संरचनाको पुननिर्माणको विषयमा छलफल भएको थियो। तर कार्यान्वयन कागजमा छ, व्यवहारमा छैन। पीड़ित अझै पनि टहरामै बसेका छन्। वर्खा शुरू हुन लागेकाले मानसिक रूपमा त्रासमा रहेका छन्। के भन्छ गृह मन्त्रालय, उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी विपद उद्धार तथा पुननिर्माणको जिम्मा प्राधिकरणलाई नै भएको बताउनुहुन्छ। राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरण स्वायत्त संस्थाका रूपमा स्थापना गरिएको हो। ऐनले यसलाई गृह मन्त्रालय मार्फत रहने व्यवस्था गरे पनि प्राधिकरणले स्वतन्त्र रूपमा काम गर्दै आएको छ। कार्यकारी समिति बसेर प्राय विपद सम्बन्धी निर्णय गर्छ। यस्ता निर्णय तत्कालै कार्यान्वयनमा जान्छन्। उद्धारमा किन हुन्छ ढिलाइ, अर्को उपशीर्षक दिँदै अन्नपूर्ण पुनः लेख्छ। राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश कुमार भट्ट विपदमा नष्ट भएका संरचना निर्माणमा ढिलाइ भएको स्वीकार्नुहुन्छ कि त किन त उहाँ भन्नुहुन्छ तत्कालै बनाउनु पर्ने नै हो, तर संरचना निर्माणको कामको आफ्नै प्रक्रिया हुन्छ। डिटेल इन्जिनियरिङ डिजाइन बनाउनु नै पर्छ। यसका लागि प्राधिकरण मार्फत इन्जिनियरिङको संख्या निकै कम रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित वार्षिक प्रगति प्रतिवेदनका अनुसार विपद व्यवस्थापन कोष नै देशभर हुने विपदका घटनामा खर्च हुने गर्छ। प्राधिकरणका अनुसार विपद व्यवस्थापन कोषमा हाल 4,45,97,22,355 रूपियाँ मौजदात रहेको छ। बर्खाका विपद देखिन थालिसके पूर्व तयारीमा छैन मेल शीर्षकमा अन्नपूर्णको मुख्य समाचार प्रकाशित छ। सगरमाथा संवादमा नेपाल विश्वव्यापी छविलाई स्थापित गर्ने अवसर शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। अन्तर्राष्ट्रिय मंचका रूपमा स्थापित गर्ने उद्देश्य सहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। पहिलो संस्करणमा जलवायु परिवर्तन हिमाल र मानवीय भविष्यका विषयवस्तु तय गरिएको छ। आयोजकका तर्फबाट सगरमाथा संवाद व्यवस्थापन समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर तयारी अवस्थामा पुगेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा हालसम्मका तयारीका बारेमा जानकारी दिनुहुँदै समितिका संयोजक परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले संवाद मार्फत नेपाललाई तटस्थ संवाद प्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिने प्रश्न पार्नुभयो। विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढ़ाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो। उहाँले संवादको तयारीमा विभिन्न चरण पार गर्दै अन्तिम चरणमा प्रवेश गरेको औल्याउनुभयो। सो क्रममा उहाँले पूर्व तयारीका रूपमा 10 कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। जेठ 2-4 गतेसम्म राजधानीको सोल्ठी होटलमा आयोजना हुने सगरमाथा संवाद अन्तर्गत हुने विभिन्न सत्रको सबै खालको तयारी पूरा भएको परराष्ट्र मन्त्री राणाले बताउनुभयो। संवादमा विभिन्न 12 मुलुकका विदेशी उच्च प्रतिनिधिको सहभागिता सुनिश्चित गरिएको छ। विश्वका उच्च नेतृत्वको सहभागिता उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ स्वदेशी र विदेशी विशिष्ट पाहुना सहित 350 जनाको प्रत्यक्ष सहभागिता रहने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारत र चीनबाट उच्च नेतृत्व COP29 अध्यक्ष संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसको भिडियो सन्देश सहितका सम्बोधन हुने जानकारी उहाँले दिनुभयो। चीनको 14 राष्ट्रिय कांग्रेसको कमिटिका उपाध्यक्ष सियाओ ची भारतका वातावरण वन तथा जलवायु मन्त्री भूपेन्दर यादव COP29 अध्यक्ष तथा अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोत मन्त्री बाबायव बंगलादेशका महिला तथा बालबालिका मन्त्री शर्मिन सोनिया मुर्शिद भूटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री जेम छिरिङ मालदिप्सका पर्यटन तथा वातावरण मन्त्री थोरिक इब्राहिम जापानका उपविदेश मन्त्री इकुइना अकीको नेपाल आउनुहुने भएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्सका सहायक विदेश मन्त्री अब्दुल्लाह बलाला कतारका उपविदेश मन्त्री बदर ओमार अल दफा किर्गिस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमलोभको लगायतको सहभागिता रहनेछ। सगरमाथा संवादमा नेपाल विश्वव्यापी छविलाई स्थापित गर्ने अवसर गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। यो मुद्दा दर्तामै प्रतिशोध शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। सहकारीको सदस्य समेत नरहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण सहित तीन थरी मुद्दा तर संचालक नै भएर हिनामिना गर्ने कांग्रेस एमालेका नेता कार्यकर्तामाथि सम्पत्ति शुद्धिकरण चलाइएन मुद्दा पनि फितलो नयाँ पत्रिकाको मुख्य खबर हो। सहकारी ठगी प्रकरणमा मुछिएका राजनैतिक व्यक्तिमाथि मुद्दा दर्तामै प्रतिशोध साधिएको छ। सहकारीमा संचालककै हैसियतमा रहेर हिनामिनामा प्रत्यक्ष संलग्न कांग्रेस एमालेका नेता कार्यकर्तामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको छैन बरू ठगी र संगठित अपराधको मुद्दा पनि फितलो पारेर दर्ता गरिएको छ। रासोपा सभापति रवि लामिछाने बाहेक कुनै पनि राजनीतिक व्यक्तिमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको छैन। मुद्दा दर्तामै प्रतिशोध नयाँ पत्रिकाको मुख्य समाचार हो यो। सुस्त अर्थतन्त्रको असर सरकारी वित्त 2 खर्ब घाटामा कान्तिपुरले मुख्य खबर प्रकाशित गरेको छ। अर्थतन्त्र चलायमान नहुँदाको प्रत्यक्ष असर सरकारी आमदानीमा परेको छ। लक्ष्य अनुसार राजस्व संकलन नहुँदा वैशाख 30 सम्म सरकारी वित्त करिब 2 खर्ब रूपियाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बजारमा माग बढ़न नसक्नु, उल्लेख्य लगानी विस्तार नहुनु र सरकारको पूँजीगत खर्च कम हुनुले त्यसको असर सरकारी वित्तमा परेको हो। आर्थिक गतिविधि सुस्त हुँदा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। यस अवधिमा सरकारले 9 खर्ब 42 अर्ब 88 करोड़ 7 लाख आमदानी गर्दा 11 खर्ब 46 अर्ब 59 करोड़ 15 लाख खर्च गरेको छ। अघिल्लो वर्षको 10 महिनामा भने सरकारी वित्त करिब 1 खर्ब 92 अर्बले घाटामा थियो। सुस्त अर्थतन्त्रको असर सरकारी वित्त 2 खर्ब घाटामा कान्तिपुरले मुख्य समाचार प्रकाशन गरेको छ। बनेन सूचना प्रविधि दशकको प्रस्थान वर्ष शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। चालू आर्थिक वर्ष 2081-82 सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अघि बढ़ाउने सरकारको लक्ष्य असफल भएको छ। सूचना प्रविधि क्षेत्रको विकाससँगै सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अघि बढ़ाउने लक्ष्य राखेको थियो, जसमा नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गरिने उल्लेख छ। गत वर्षको जेठ 15 प्रस्तुत चालू आर्थिक वर्षको बजेटमा सूचना विधि क्षेत्रबाट 10 वर्षमा 30 खर्बको निर्यात गर्ने र 5 लाख प्रत्यक्ष तथा 10 लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको थियो। बनेन सूचना प्रविधि दशकको प्रस्थान वर्ष कारोबारको अग्रपृष्ठको खबर हो यो। स्वायत्त संस्थामा राजनीतिक रंग, 1 महिनादेखि पद रिक्त, नियुक्तिमा नाइनास्ति, हिमालय टाइम्सले मुख्य खबर प्रकाशित गरेको छ। सामान्यतया कार्यकाल सकिनुभन्दा 1 महिना अघि नै हुनुपर्ने राष्ट्र बैंकको गवर्नर नियुक्ति कार्यकाल सकिएको 1 महिनासम्म पनि हुन सकेको छैन। सरकारको सल्लाहकार समेत मानिने केन्द्रीय बैंक जस्तो स्वायत्त संस्था नेतृत्वविहीन बनेको 1 महिना बढ़ी भइसक्दा पनि नियुक्ति प्रक्रिया नै शुरू भएको छैन। सत्तारूढ़ दलहरूले गवर्नर नियुक्ति प्रक्रियालाई नै बदनाम बनाउने गरी गिजोली रहेका छन्। गवर्नर नियुक्तिमा राजनैतिक हस्तक्षेप हावी भएपछि नयाँ नियुक्ति प्रक्रिया नै अन्यलमा रहेको छ। स्वायत्त संस्थामा राजनैतिक 1 महिनादेखि पद रिक्त, नियुक्तिमा नाइनास्ति, हिमालय टाइम्सको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड ₹699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सिनेपाले चलचित्र क्षेत्रमा क्रान्ति, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेपा नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनु भएको छ। कतिपयले राजनीतिमा अभिनय गर्न थाले पनि आफूहरूले राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको उहाँको भनाइ थियो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो चलचित्र विकास बोर्डद्वारा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। काभ्रेको बनेपा मा निर्माण हुने सो स्टुडियो बनाउन नेपाली चलचित्र क्षेत्रले छ दशकदेखि आवाज उठाउनु परे पनि अब बन्ने प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तन लगायत कारणले काम अवरूद्ध भएको थियो। सिनेपाले चलचित्र क्षेत्रमा क्रान्ति, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। डलर बढ़ेको बढ़ै नेपाली रूपियाँ निरन्तर अवमूल्यन, अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। आर्थिक वर्ष 2081-82 शुरूआती महिना साउनदेखि नै अमेरिकी डलरको विनिमय दर उच्च भइरहेको छ, जसका कारण नेपाली रूपियाँ निरन्तर अवमूल्यन भइरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष शुरू भए यता हरेक महिना नेपाली मुद्रा अवमूल्यन दर बढ़दै गएको छ। साउनदेखि चैत्रसम्म औसत 1.97% नेपाली रूपियाँ अवमूल्यन भएको छ। सबैभन्दा बढ़ी फागुन महिनामा डलरसँग नेपाली रूपियाँ 4.22% अवमूल्यन भएको थियो। सो महिनामा डलरको विनिमय दर हालसम्मकै उच्च अर्थात बिक्री मूल्य $1.139.55 पुगेको थियो। डलर बढ़ेको बढ़ै नेपाली रूपियाँ निरन्तर अवमूल्यन, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। वीरको युरोलोजी विभागमा बिरामीको भीड़, तर जनशक्ति र उपकरण अभाव, दैनिक 150 बिरामी अपरेशनको लाइनमा 10 मात्रै सम्भव, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। देशकै जेठो सरकारी अस्पताल वीरको युरोलोजी विभागमा दूर दराजदेखि आउने बिरामीको थेगि नसक्नु भीड़ लाग्ने गरेको छ, तर जनशक्ति र उपकरण अभावमा उपचार नै नपाउने अवस्था छ। यतिसम्म कि दैनिक 150 बिरामी अपरेशन गर्ने लाइनमा हुन्छन्, तर 10 जनाको मात्रै सम्भव हुन्छ। युरोलोजीका दैनिक 450 बिरामी ओपीडीमा आउँछन्, जसमा 150 अपरेशन गर्नुपर्ने हुन्छ, तर उपकरण र जनशक्ति को अभावका कारण 9-11 जनाको मात्रै अपरेशन गर्न सम्भव भएको छ। युरोलोजी विभाग प्रमुख डाक्टर रविन बस्नेतले बताउनुभयो। वीरको युरोलोजी विभागमा बिरामीको भीड़, तर जनशक्ति र उपकरण अभाव, दैनिक 150 बिरामी अपरेशनको लाइनमा 10 मात्रै सम्भव, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। गौतम बुद्ध विमानस्थलको भ्रष्टाचार छानबिनमा प्रवेशै नगरी लेखा उपसमितिको प्रतिवेदन शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले मुख्य कार्यादेशमा नै प्रवेश नगरेको पाइएको छ। सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई संयोजकत्वको उपसमितिले रूपन्देहीको भैरवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि विवाद शुरू भएको हो। गौतम बुद्ध विमानस्थलको भ्रष्टाचार छानबिनमा प्रवेशै नगरी लेखा उपसमितिको प्रतिवेदन कान्तिपुरको अग्रपृष्ठमा खबर छ। फोहोरबाट बनाइयो टायल र इन्टरलक शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। फोहोर वस्तुबाट टायल र इन्टरलक उत्पादन गरिएको छ। दाङको राप्ती गाउँपालिकामा फोहोरको यस्तो उपयोग भएको हो। जिल्लामा यो सम्भवतः पहिलो यस्तो उद्योग हो। राप्ती गाउँपालिका 2 पुण्यपुरमा प्लास्टिक जन्य फोहोरबाट टायल, इन्टरलक लगायतका सामग्री उत्पादन गरिएको हो। प्लास्टिक जन्य फोहोरबाट मोहोर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्राली हेटौडा संघको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इटा लगायतका सामग्री उत्पादन गर्न थालिएको छ। फोहोरबाट बनाइयो टायल र इन्टरलक कारोबारको अग्रपृष्ठमा खबर प्रकाशित छ। 54.45% घट्यो निर्जीवन बीमा कम्पनीको नाफा शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर छापेको छ। 10-12 असोजको बाढ़ी पहिरोले दावी भुक्तानी बढ़ाएपछि चालू आर्थिक वर्ष 2081-82 नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूको नाफा 54.45% घटेको छ। 54.45% घट्यो निर्जीवन बीमा कम्पनीको नाफा नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। हुलाकका कर्मचारीले गरे बचतकर्ताको 5.5 करोड़ निक्षेप हिनामिना शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। हुलाक बचत बैंकमा बचतकर्ताको करिब 5.5 करोड़ निक्षेप कर्मचारीले हिनामिना गरेका छन्। बचतकर्ताबाट उठेको रकम सरकारी कोषमा दाखिला नै नगरी जिल्ला हुलाक कार्यालय 12 का कर्मचारीले हिनामिना गरेका हुन्। हुलाकका कर्मचारीले गरे बचतकर्ताको 5.5 करोड़ निक्षेप हिनामिना नयाँ पत्रिकाले भित्री पृष्ठ खबर छापेको छ। साल झण्डी ढोरपाटन सड़क 8 अर्बको आयोजनालाई 17 वर्षमा 3 अर्ब बजेट शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। कान्तिपुरले नै भित्री पृष्ठमा दक्षिण कोरियामा पढ्नलाई एनओसी बन्द शीर्षकमा अर्को खबर प्रकाशित गरेको छ। अब सम्पादकीय बुद्ध सन्देशका मर्म शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। बुद्धका सन्देश विश्वभर प्रसार गर्न नेपालको भूमिका युगौंदेखि पवित्र छ। यो पवित्र भूमि लुम्बिनी र सिंगो नेपाल आउन विश्वका सबै शान्तिप्रिय मानिसको अटूट चाहना हुन्छ। बुद्ध सन्देशका मर्म शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। नखाएको बीसको ओखती शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। भन्न त भनिन्छ नखाएको बीस लाग्दैन। नेपालमै चल्तीको यो उखान जलवायु परिवर्तनका हकमा नेपालमै मेल खाँदैन। जलवायु परिवर्तनमा नेपालको खास योगदान छैन, तर त्यसको मार भने खेपिरहनु परिरहेको छ। पृथ्वीको तापक्रम वृद्धि गर्ने गरी मात्रात्मक रूपमा नेपालमा कम उद्योग, कल कारखाना र यातायातका साधन छन्। विश्वमा भइरहेको कार्बन उत्सर्जनको केवल 0.03% अर्थात अत्यन्त न्यून मात्रामा नेपालले कार्बन उत्सर्जन गरिरहेको छ। हरित गृह ग्यासमा पोवाल पार्ने कार्बन उत्सर्जनमा ठूला र विकसित औद्योगिक देशहरूको योगदान छ। नेपाल जलवायु जन्य परिवर्तनले पार्ने र परिरहेको जोखिमको सूचीमा 9 नम्बरमा पर्छ। नखाएको बीसको ओखती अन्नपूर्णको सम्पादकीय हो यो। सुशासनमै समस्या शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ भने मन्त्री परिषदमा 50% महिला राखेर अस्ट्रेलियाले दिएको सन्देश शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।